आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
भन्दा चौडा छ सागर, भन्दा गहिरो छ पहाड, भन्दा अग्लो छ
तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम। अन्तै समय स्थिर रहिरहने, कसैलाई धोका नदिने तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम, तपाईँको प्रेम, यसको प्रेम।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई मेरो प्रभु येशु ख्रिष्टको मधुर र सामर्थी नाममा जय मसीह तथा नमस्कार। श्रोता, सायद आज पनि तपाईँहरू परमेश्वरको वचन अध्ययन गर्न आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ। म पनि तपाईँहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। आज हामी पवित्र धर्मशास्त्र बाइबल मत्ती 25 अध्यायबाट देख्न आरम्भ गर्नेछौ। सम्भवत हामी मत्ती 26 अध्यायको केही अंश पनि आज समेट्नेछौ। मत्ती 25 अध्यायले चेलाहरूको यो प्रश्नको उत्तरको बृहत गर्दछ। तपाईँको आगमनको चिन्ह के हुनेछ? यहाँ 10 कन्याहरूको दृष्टान्त छ, जुनले इसरायलका सत्य विश्वासको जाँच गर्दछ। अनि तोडाको दृष्टान्त छ, जुनले उहाँको सेवकहरूको विश्वास योग्यताको जाँच गर्दछ। र त्यसपछि त्यहाँ अन्य जाति राष्ट्रको इन्साफको दिन छ, जुनले राज्यमा प्रवेशको तिनीहरूको अधिकारको जाँच गर्दछ। यस अध्यायले ख्रिष्टको आगमनको महत्वको देखाउँछ। मित्र, यहाँ उल्लेख भएका दश कन्या मण्डलीको तस्विर होइन। त्यहाँ धेरै मानिसहरू छन् जो बिना पृष्ठभूमि अध्ययन नगरी सिकाउँछन् कि दश कन्याहरू चाहिँ मण्डली हो वा विश्वासीहरूको तस्विर हो, तर यो कति पनि सत्य होइन। यहाँ उल्लेखित दश कन्याले चाहिँ इसरायल राष्ट्रको संकेत गर्दछ। मेरो मित्र, हामीले प्रभु स्वयंलाई यो चेलाहरूको प्रश्नको उत्तर दिन अनुमति दिनुपर्छ। ती व्यक्ति जो उहाँका चेलाहरू थिए, तिनीहरूले उहाँले प्रश्न सोधेका थिए। यदि हामी यो विचार गर्ने कोशिश गर्छौं कि उहाँले हामीसँग केही अर्कै विषयको कुराको बारेमा बात गरिरहनु भएको छ, तब हामी उहाँको कुरालाई हस्तक्षेप गरिरहेका छौं। आउनुहोस्, खालि हामी उहाँको कुरालाई सुनौं र वास्तविकता थाहा पाऊ। यद्यपि उहाँ कसैसँग बात गरिरहनु भए तापनि वा कसैको बारेमा कुरा गरिरहनु भए तापनि, हामीले यी सुन्दर दृष्टान्तहरूको लागू हाम्रा आफ्नै जीवनमा पनि बनाउन सक्छौ। त सर्वप्रथममा हामी दश कन्याहरूको दृष्टान्त देख्दछौ। 25:1 भनिएको छ, तब स्वर्गीयको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफ्नो आफ्नो बत्ती लिएर दुल्हालाई भेट्न निस्के। नयाँ नियम समय अवधिमा इसरायलमा भएको प्रथा वा संस्कारहरू राम्ररी बुझ्नलाई पेतिस्ता नामक सिरियक बाइबल अनुवाद हेर्दा राम्रो हुन्छ। हुन त यो बाइबल सधैँ पढ्नलाई सिफारिस गर्न उचित बाइबल चाहिँ होइन, तापनि यसले त्यस दिनका संस्कारहरूको रीतिहरूको विशेष कुराहरू टिप्पण गरेको छ। यो पेसिता अनुवादले 25:1 यसरी अनुवाद गरिएको छ, कन्याहरू दुल्हा र दुल्हीलाई भेट्न गए, जुनको अर्थ हो दुल्हा चाहिँ विवाहबाट विवाह भोज भएतिर आइरहेका थिए। अनि यो मेरो विचार हो कि यद्यपि मण्डली र ख्रिष्टको विवाह स्वर्गीयमा भए तापनि विवाह भोज चाहिँ यस पृथ्वीमा हुनेछ। लुकाको सुसमाचारमा एक अनुच्छेदले यसको साबित गर्दछ। जब हामी र हाम्रा प्रभुले चेतावनीहरू र दृष्टान्तहरू दिनुहुँदा उहाँ भन्नुहुन्छ, लुका 12:35-36, तिमीहरूका कमर कसिएका र बत्ती बलिरहेका हुन्, तिमीहरू त्यो मानिस जस्तो हौ जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर घचघचाउँदा तिनका निम्ति झट्टै ढोका खोलिन्छ। हेर्नुहोस् त, विवाहले पहिले नै स्थान लिइसकेको थियो र दुलही तिनको साथमा छिन्। यो स्पष्ट छ, यदि तिनी विवाहबाट आइरहेका छन् भने दुलही तिनीसँग हुनुपर्दछ। कोही व्यक्ति पनि सुहाग रात मनाउन एक्लै जाँदैन। यदि तिनी त्यसै वा एक्लै गए, त्यो सुहाग रात थिएन। यसरी यो दश कन्याको दृष्टान्तमा ख्रिष्ट दुल्हाको रूपमा संकेत गरिएको छ र आफैसँग दुलही ल्याइरहनु भएको छ, र तल पृथ्वीमा उहाँका विश्वासीहरू भने उहाँको आगमनको बाटो हेरिरहेका छन्। जब पृथ्वीमा भयानक महाक्लेशको समय चलिरहेको हुन्छ, ख्रिष्ट आफ्ना दुलही अर्थात मण्डलीसँग स्वर्गीयमा भएको हुनुहुनेछ। त्यसपछि 7 महाक्लेश काल अवधिको अन्त्यमा उहाँ आफ्ना दुलही अर्थात मण्डलीसँग फर्केर पृथ्वीमा आउनुहुनेछ। यो अहिले पृथ्वीमा हुने व्यक्तिहरूको तर्फबाटको उहाँको आगमन प्रति विचार गर्ने तरिका वा व्यवहार गर्ने तरिका हो। अनि 2-4 भनिएको छ, ती मध्ये 5 निर्बुद्धि र 5 चाहिँ बुद्धिमती थिए, किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। तेलले चाहिँ पवित्र आत्माको संकेत गर्दछ। त्यस दिनमा म सोच्दछु कि उहाँको पहिलो आगमनमा जस्तै धार्मिक पाखण्डी बोक्रे र ओठे व्यक्तिहरू थिए। येशूले तिनीहरूलाई कपटी भन्नुभयो, तिनीहरूसँग बत्ती त छ तर तेल छैन, शरीर त छ तर जीवन छैन। ख्रिस्टियन त भन्छन् तर परमेश्वरको वचन र पवित्र आत्माको भरपूरी छैन। आज कतिजना ख्रिस्टियनहरू त्यस्तो अवस्थामा छन्। अब निम्न पदहरूमा लेखिएको छ, सुन्नुहोस्, 5-7, दुल्हाले ब्यालो गर्दा ती सबै निन्द्राले लठ्ठ भए र निदाए, तर मध्यरातमा हेर दुल्हा उनलाई भेट्न आऊ भन्ने आवाज आयो, तब ती सबै कन्याहरू ब्युजे र आफ्नो बत्ती ठिक ठाक पारे। यो कुराको ध्यान दिनुहोस् कि दुवै बुद्धिमती र निर्बुद्धि कन्याहरू सुतेका थिए। तिनीहरूमा भिन्नता चाहिँ यो थियो कि कोहीसँग पवित्र आत्मा थियो र अर्को समूहसँग थिएन, किनभने तिनीहरू सत्य विश्वासीहरू थिएनन्। त्यस्तै आज सत्य विश्वासी र बोक्रे विश्वासीहरू बीच हामी भिन्नता बनाउन सक्छौ। दुवै वर्गका मानिसहरू येशु ख्रिष्ट र आफ्नो सम्बन्ध र उहाँको सेवाको सम्बन्धमा आफ्नो वचन दिन्छन्, तर बोक्रे विश्वासीले कहिले पनि त्यो कुरालाई गम्भीरपूर्वक लिँदैन। तिनीहरूको निम्ति यसले त्यति महत्व बोकेको हुँदैन। आठदेखि बाह्र पदमा हामी पढ्छौं, निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनभने हाम्रा बत्ती त निम्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसले कहाँ जाऊ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुल्हा आइपुगे र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु हाम्रो लागि खोल दिनुहोस्। तर उहाँले जवाब दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन। हाम्रो प्रभुले यस दृष्टान्तलाई चेतावनी सहित अन्त गर्नुहुन्छ। तेह्र पदमा, यस कारण जाग रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन। मित्र, यस भविष्य अवधिको समयमा उहाँका आफ्ना जनहरूको मनोवृत्ति जाग रहने कुरा हो। त्यही नै तिनीहरूले गर्नुपर्ने महत्वपूर्ण कुरा हो। यसपछि तोडाहरूको उखान हामी देख्छौ। यो भविष्यका पुस्ताहरूको लागि अर्को दृष्टान्त हो, जो उहाँको पृथ्वीमा आगमनको लागि प्रतीक्षा गरिरहेका हुनेछन्। चौध र पन्ध्र पदमा भनिएको छ, किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्ना नोकरलाई बोलाई आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूका आफ्नो योग्यता अनुसार एउटालाई पाँच सुनका सिक्का, अर्कालाई दुई र अर्कालाई एक दिएर तिनी गइहाले। यो कुराको ध्यान दिउँ कि मालिकले आफ्नो सेवकहरूलाई आफ्नो व्यक्तिगत क्षमता र योग्यता अनुसार उत्तरदायित्व दिनुभयो। अनि सोह्र र सत्र पदमा हामी पढ्छौ, तब पाँच सुनका सिक्का पाउनेले तुरन्तै गएर त्यो व्यापारमा लगाइकन अरू पाँच सिक्का कमायो, त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो। हजुर, तपाईँ र मेरो निम्ति यसको सन्देश वा लागू यो हो कि प्रभुले हामीलाई दिनुभएको जुनै पनि सिप कला उहाँको निम्ति प्रयोग गर्नुपर्छ। अनि अठार पदमा भनिएको छ, तर एक सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्ना मालिकको धन लुकै राख्यो। हरेकलाई आफ्नो योग्यता र क्षमता अनुसार व्यवहारमा लागू गरेर नाफ कमाउनको निम्ति दिइएको छ, तर एकजनालाई चाहिँ त्यस तोडालाई माटोमा पुरी राखे। तिनी आफ्नो मालिकप्रति विश्वासयोग्य थिएनन्। अनि उन्नाइसदेखि पच्चीस पदमा भनिएको छ, धेरै दिनपछि ती नोकरहरूका मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे, तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याए अगाडि आएर यसो भन्यो, हजुर, तपाईँले मलाई पाँच सिक्काको जिम्मा दिनुभएको थियो, हेर्नुहोस् मैले अरू पाँच सिक्का कमाएको छु। मालिकले त्यसलाई भने, स्याबास असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुशीमा सहभागी हो। दुई सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, तपाईँले मलाई दुई सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अरू दुई सिक्का कमाएको छु। त्यसका मालिकले त्यसलाई भने, स्याबास असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, त आफ्ना मालिकको खुशीमा सहभागी हो। अनि चौबिस पदमा पढ्छौ, एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो, यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुकाइराखे, हेर्नुहोस् यो तपाईँको सिक्का लिनुहोस्। अब उसको मालिकको प्रतिक्रिया यो थियो, छब्बीसदेखि तीस पदमा, त्यसका मालिकले त्यसलाई जवाब दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने तैंले मेरो धन साहु कहाँ राख्नु पर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिए। यसकारण त्यसबाट त्यो सिक्का खोस र जससँग दस सिक्का छ त्यसलाई देऊ, किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, त तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यस बेकममा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दार किट्नेछन्। हाम्रो लागि पनि यस दृष्टान्तमा महान शिक्षा छ, सिद्धान्त छ, अनि यो वास्तविकताको आधारमा हामी सबैलाई दिइएको छ कि हामी सबै परमेश्वरको उपस्थितिमा उभिन गइरहेका छौं, र हामीले कसरी ती कुराहरूलाई जुन परमेश्वरले तपाई र मलाई दिनुभएको छ, सिप, कला, योग्यता, त्यसको सदुपयोग गर्यौं, त्यसको लेखा दिनेछौ। हाम्रो प्रभु हामीलाई यो सोध्नुहुने छैन कि हामीले कति धेरै उहाँको निम्ति गर्यौं, तर हामी ती कुराहरूमा कति विश्वासयोग्य भएका छौं जुन उहाँले हामीलाई गर्न जिम्मा दिनुभएको छ। परमेश्वरका जनहरूका निम्ति त्यहाँ दुई महत्वपूर्ण कुराहरू छन्। परमेश्वर हामीले के गरेको चाहनुहुन्छ त्यो कुरा पत्ता लगाउनु पर्छ। यसको मतलब यो तय गर्नु कि उहाँले हामीलाई कुन सिप रूपी तोडा दिनुभएको छ, र त्यसपछि दोस्रो यसले प्रयोग गर्ने काममा विश्वासयोग्य हुनुपर्छ। यसपछि हामी बाँकी पदहरूमा देख्छौ जातिहरूको इन्साफ। यस अध्यायमा प्रभुले परमेश्वरका जनहरूलाई यस तथ्यमा सजग बनाइरहनु भएको छ कि उहाँको आगमनको लागि हामी स्वयं तयारी हुनुपर्छ। यो अर्का केही निम्न पदहरूमा सत्य छ। महाक्लेश अवधिमा सबै जाति र राष्ट्रहरूले परमेश्वरको सन्देश सुन्ने र ग्रहण गर्ने अवसर पाउनेछन्। हामीलाई भनिएको छ राज्यको सुसमाचार सम्पूर्ण जातिहरूका प्रचार गरिनेछ, तर कोही कोहीले परमेश्वरका दूतहरूलाई ख्रिष्टका भाइहरूलाई इन्कार गर्नेछन्, यसरी ख्रिष्टको इन्कार गर्नेछन्। अनि 31 पदमा हामी पढ्छौं, जब मानिसको पुत्र सारा स्वर्गीय दूतहरूसँग आफ्नो महिमामा आउनेछन्, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ। आफ्नो महिमामा बस्ने मानिसको पुत्र चाहिँ येशू मसीह हुनुहुन्छ, अनि यही नै मतीको सुसमाचारको सन्देश हो। वास्तवमा यो सम्पूर्ण परमेश्वरको वचनको सन्देश हो। अहिले हामी देख्नेछौ जाति जातिहरूको इन्साफ गरिनेछ। 32 पदमा भनिएको छ, र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्याउँछ त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। अनि 33 पदमा उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। मलाई त्यस्तो उदाहरणको थाहा छैन कि परमेश्वरले कहिले व्यक्ति विशेषलाई बाख्रा भन्नुभएको छ। सबै मानव जाति भेडाहरू हुन्, अनि यही नै शास्त्रमा उल्लेख गरिएको छ। त्यहाँ दुई खालका भेडाहरू छन्, गुमेका, हराएका भेडा र बचाइएका भेडा। यसैया 53 अध्यायको 6 पदमा भनिएको छ, हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। यसरी हामी देख्छौ गुमेको भेडा र बचाएको भेडा, तर भेडा र बाख्राहरू होइन। म विश्वास गर्छु कि बाख्राहरूले जाति जातीय समूहहरूको चाहिँ संकेत गर्दछ। अहिले जाँच हेर्नुहोस् 34-40 पदमा, तब राजाले आफ्नो दाहिने पट्टिकाहरूलाई भन्नेछ, आओ मेरो पिताका धन्यका हौ, संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको राज्यलाई अधिकार गर, किनभने म भोकाएको थिएँ तिमीहरूले मलाई खान दियौ, म तिर्खाएको थिएँ तिमीहरूले मलाई पिउन दियौ, म परदेशी थिएँ तिमीहरूले मलाई आश्रय दियौ, नाङ्गै थिएँ तिमीहरूले मलाई वस्त्र लगाइदियौ, बिरामी थिएँ तिमीहरू मलाई हेर्न आयौ, झ्यालखानमा थिएँ तिमीहरू म कहाँ आयौ। तब धर्मी जनहरूले उनलाई जवाब दिनेछन्, हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनु भएको देख्यौ र खान दियौं, अथवा तिर्खाउनु भएको देख्यौ र पिउन दियौं? कहिले हामीले तपाईंलाई परदेशी देख्यौं र तपाईंलाई आश्रय दियौं, अथवा नाङ्गो देख्यौं र वस्त्र लगाइदियौं? र कहिले हामीले तपाईंलाई बिरामी वा झ्यालखानमा देख्यौं र तपाईँ कहाँ आयौं? तब राजाले तिनीहरूलाई जवाब दिएर भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरू मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यौ त्यो तिमीहरूले मलाई नै गर्यौ। मित्र, प्रकाशको पुस्तकमा उल्लेखित 144,000 मानिसहरू यहुदीहरू हुन्। तिनीहरू महाक्लेश समयमा पूरा संसारभरि जानेछन्, राज्यको सुसमाचारको सन्देश प्रचार गर्नेछन्। जुन सुसमाचार चाहिँ हुनेछ, तिनीहरूले आफ्ना पापहरूको लागि बलिदानको रूपमा ख्रिस्टलाई ग्रहण र उहाँको तत्कालै आगमनको लागि तयार हुनु हो। कुनै कुनै जातिले उहाँलाई इन्कार गर्नेछन्। ख्रिष्ट विरोधीले परमेश्वरको दूतहरूलाई वा सन्देश वाहकहरूलाई नष्ट गर्न चाहन्छ, र त्यहाँ थुप्रै संकष्ट आइपर्नेछ, र
र यदि कसैले तिनीहरूलाई एक लोटा पानी दिए भने पनि आफ्नो जीवनको ठूलो जोखिम उठाउनु पर्नेछ। हाम्रो दिनमा एक लोटा पानी दिने कामको कति पनि महत्व छैन, तर महाक्लेशमा यसको महान महत्व हुनेछ। यसको मतलब यो समानको महत्व हुनेछ कि तिनी ख्रिष्टको लागि उभिए। जातिहरूको इन्साफ गरिने आधार चाहिँ तिनीहरूले ख्रिष्ट येशूलाई ग्रहण गर्नेछन् या इन्कार गर्नेछन्। उहाँले भन्नुभयो, म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गर्यौ त्यो तिमीहरूले मलाई नै गर्यौ, किनभने ती दूतहरूले उहाँको प्रतिनिधित्व गरिरहेका थिए। यही नै तरिकामा तिनीहरू नजिक आएको स्वर्गीयको राज्यको सुसमाचारमा तिनीहरूले विश्वासको साक्षी दिन्छन् र तिनीहरूले उद्धार पाउन पश्चाताप गर्नुपर्छ र ख्रिष्ट कहाँ फर्कनु पर्छ भनेर सुसमाचार सुनाउँछन्। ती व्यक्ति जसले इन्कार गर्दछ तिनीहरूको निम्ति खाली न्याय मात्र छ। 45 र 46 पदमा तब उनले तिनीहरूलाई जवाब दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरू मध्ये एकजनालाई जे जति गर्यौ त्यो तिमीहरूले मेरै निम्ति गरेनौ, तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। सम्पूर्ण राष्ट्रहरू हजार वर्षीय राज्यमा प्रवेश गर्नेछन्। तिनीहरू मध्ये केही व्यक्तिहरू हुनेछन् जसले ख्रिष्टलाई इन्कार गर्नेछन्, तर ख्रिष्टको दोस्रो आगमनमा राष्ट्रहरूको वा जाति जातिको इन्साफ चाहिँ कुन राष्ट्रहरू हजार वर्षीय राज्यमा प्रवेश गर्न योग्य छन् भन्ने तय गर्नु हो। यो इन्साफ चाहिँ अरू सबै इन्साफबाट अलग्गै वा बेग्लै छ। यसपछि हामी मती 26 अध्यायतिर पनि प्रवेश गरिहालौ। यहाँ पहिलो कुरा हामी देख्छौ येशूलाई मार्ने षड्यन्त्र। 26 अध्यायको एक पदमा भनिएको छ, येशूले यी सबै कुरा भनिसक्नु भएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो। जब प्रभु येशूले सबै कुरा गरिसक्नुभयो, के कुरा भन्दा अध्याय 24 र 25 उल्लेखित कुरा, उहाँले युगको अन्तको बारेमा तिनीहरूको प्रश्नको उत्तर दिनुभयो। अनि दुई पदमा भनिएको छ, तिमीहरूलाई थाहा छ अबको दुई दिनपछि निस्तार चाड आउँछ अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ। अहिले हामी पद 5 हेर्नेछौ र केही चाखलाग्दो कुरा देख्नेछौ। 3 देखि 5 पदमा तब कयाफा नामक प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरू भेला भए र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे, तर तिनीहरूले भने चाडको बेलामा होइन, नत्र मानिसमा खैला बैला हुनेछ। पद 2 येशू आफ्ना चेलाहरूलाई भन्नुहुन्छ कि उहाँ मर्न गइरहनु भएको छ, अनि रेकर्ड अनुसार यो कुरा उहाँले तिनीहरूलाई 6 बताइसक्नु भएको थियो। यो भन्दा 6 महिना पहिले कैसरिया फिलिपीमा सबभन्दा पहिले आफ्नो आउन लागिरहेको मृत्युको घोषणा गर्नुभयो र अहिले उहाँ आफ्नो मृत्युको समय तोक्नुहुन्छ। उहाँले तिनीहरूलाई भन्नुहुन्छ कि उहाँ निस्तार चाडमा मर्नुहुनेछ। तर धार्मिक अगुवाहरूसँग चाहिँ अर्को योजना थियो। पद 5 कुरालाई ध्यान दिनुहोस्, यहाँ भनिएको छ, तर तिनीहरूले भने चाडको बेलामा होइन, नत्र त मानिसहरूमा खैला बैला हुनेछ। ती व्यक्ति जसले उहाँलाई मार्ने थिए तिनीहरू भन्छन् कि उहाँलाई निस्तार चाडमा क्रूसमा चढाउनु हुँदैन, तर उहाँले भन्नुभयो कि उहाँ निस्तारमै मर्नुहुनेछ। उहाँ कहिले मर्नुभयो त भन्दा उहाँ निस्तारको समयमै मर्नुभयो। हेर्नुहोस् त, येशू स्वयंले आफ्नो मृत्युको समय तोक्नुभयो, तर उहाँको शत्रुहरूले तोकेका थिएनन्। उहाँ आदेशमा हुनुहुन्छ, उहाँ मतीको सुसमाचारमा राजा हुनुहुन्छ, जबकि उहाँलाई अरू समय भन्दा यहाँ असहाय र धेरै कमजोर देखिए तापनि उहाँ अझै आदेशमा हुनुहुन्छ। उहाँको शत्रुहरूको कटुता घृणाले उहाँलाई हत्या गर्न षड्यन्त्र रच्न बाध्य गरायो, तर यो तिनीहरूको आफ्नै तरिकामा गर्न चाहन्थे, तर तिनीहरूलाई आफ्नै इच्छा अनुसार गर्न अनुमति दिइने छैन। जति क्रूसतिर र उहाँ नजिक नजिक हुनुहुन्छ त्यति नै ठूलो राजा उहाँ बन्नुहुन्छ। यसपछि हामी देख्छौ कि बेथानीको मरियमले येशूको शिरमा अत्तर खन्याउनुहुन्छ। 6 र 7 भनिएको छ, येशू बेथानीमा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा एउटी स्त्री सिंहमरमरको एउटा शिशीमा बहुमूल्य अत्तर लिएर उहाँका आई र उहाँ खान बस्नुहुँदा उसले त्यो उहाँको शिरमा खन्याए। बेथानी चाहिँ प्रेमको स्थान थियो, तर येरुसलेम चाहिँ घृणाको स्थान। उहाँ बेथानीमा आफ्नो मृत्युभन्दा पहिले अन्तिम समयमा रहनुभयो। यो घटना सिमोन कोरीको घरमा भएको थियो। किन तिनीहरूले उहाँलाई सिमोन कोरी भने? के तिनीसँग कोरी थियो, कोढ रोग थियो? त्यो एकजना थियो तिनीसँग त्यो रोग थियो, तर येशूले निसन्देह उसलाई चंगाई गरिदिनु भएको थियो र अहिले तिनी उहाँसँग संगति गर्न सक्छन्। र सँगै बसेर अरूहरूसँग खाना खान सक्छन् र उसकै घरमा भान्सा चलिरहेको छ। मित्र, यो अति नै सुन्दर दृश्य हो। प्रभुका शत्रुहरूले आज उहाँलाई जान्दैनन्। तिनीहरू त्यो प्रभुलाई जान्दैनन् जसले चंगाइ गर्नुभयो, जसले अरूलाई प्रेम गर्नुभयो, जो अरूहरूको कठिनाई र व्याकुलतामा देखेर रुनुभयो। मित्र, तिनीहरू उहाँलाई जान्दैनन्। वास्तवमा तिनीहरू आत्मिक कोरियर हुन्। यदि तिनीहरूले सत्यको बताए तिनीहरूले आफैलाई भन्नुपर्ने थियो अशुद्ध अशुद्ध। जब तपाईँ प्रभु येशू कहाँ आउनुहुन्छ उहाँद्वारा शुद्ध गरिनुहुन्छ र उहाँसँग बसेर संगति गर्न सक्नुहुन्छ। यही नै दृश्य हामी यस पानामा देख्छौ। जब तिनीहरू भान्सा गरिरहेका थिए एक मरियम नाम गरेकी स्त्री उहाँका आइन् र साथमा बहुमूल्य अतर लिएर आइन् र योहन्ना 12:3 भन्छ कि उहाँलाई दुवै शिर र पाउमा त्यो अतर खन्याइदिन्। अनि योहन्नाले यो पनि भन्दछन् कि यहुदा इस्करियोतीले यस स्त्रीको विरूद्धमा विरोधको आवाज उठाए। अनि 9 पढ्छौ 8 यो देखेर चेलाहरूलाई रिस उठ्यो र तिनीहरूले भन्यो के को निम्ति यत्रो नोक्सानी। अनि 9 किनकि यो अतर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो। मलाई थाहा छैन कि तिनीहरू जे कुरा बोलिरहेका छन् त्यो सोच विचार गरी बोलिरहेका छन्। मलाई थाहा छैन कि तिनीहरूको मनमा यो वास्तविक सहानुभूति थियो वा बोक्रे वा स्वार्थको। अनि 10 हामी पढ्छौ तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्। जहाँसम्म क्रिस्चियनहरूको सम्बन्धमा तिनीहरूले केही त्यस्तो कुरा दिनुहुन्न अनि गर्नुहुन्न जुनले प्रभु येशू ख्रिष्टको नामको महिमा गर्दैन। अनि जे काम यस स्त्रीले गरिरहेकी थिइन् यो उनको निम्ति प्रेम र समर्पणता थियो। यसले येशूलाई खुसी तुल्यायो। उहाँ स्वयंले भन्नुभयो कि तिनले असल काम गरिन्। अनि 11 हामी पढ्छौं किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन् तर म तिमीहरूसँग सधैँ हुन्न। हामीहरू जसले यो भन्छौ कि हामी ख्रिष्टलाई विश्वास गर्छौ उहाँको महिमा र आदर गर्न चाहन्छौ आज उहाँको नाममा धेरै काम गर्नुपर्छ। अनि हामी पढ्दछौ 12-13 तिनले यो अतर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्दछु सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ। बेथानीमा कोरी सिमोनको घर ज्योतिको स्थान र प्रभु येशूको लागि मित्रताको स्थान थियो। हजुर, त्यसको विपरीत येरुसलेम घृणाको घर थियो। उहाँका आखिरी हप्तामा येरुसलेमको शहरमा एक रात पनि समय काट्नु भएन तर उहाँ बेथानीमा जानुभयो र उहाँलाई माया गर्ने व्यक्तिहरूसँग रहनुभयो। जो उहाँलाई चाहन्छन् जो उहाँलाई प्रेम गर्छन् ती तीनै व्यक्ति हुन्। उहाँ हाम्रा दिनमा तिनीहरूसँग संगति गर्नुहुन्छ। मेरो मित्र, यदि उहाँलाई चाहनुहुन्छ भने तपाईँ उहाँलाई पाउन सक्नुहुन्छ। प्रभु हामी सबैलाई वचन अध्ययनमा धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।